أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق الصلاة والسلام على رسول المسدد المصطفى الأمجد المحمود الأحمد أبي القاسم محمد. والصلاة والسلام على أسد الله الغالب غالب على كل غالب علي بن أبي طالب. والصلاة والسلام على سيدة المعصومة المظلومة الطاهرة البتول بضعة الرسول فاطمة الزهراء سيدة النساء العالمين. والصلاة والسلام على الحسن المجتبى والحسين المظلوم وأهل بيته الطيبين الطاهرين المعصومين المظلومين المنتجبين المنتخبين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفدا ولعنة الله على أعدائهم مجمعين. أما بعد، قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم: يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. صلوات اللهم صل على محمد. مومنین کرام، سامعین محترم، عزیزان گرامی قدر، میں سب سے پہلے آپ سب کی خدمت میں منجی عالم بقیت اللہ فی الارضین امام زمان عجل اللہ تعالی فرجہ الشریف کی ولادت باسعادت کی تبریک اور تہنیت پیش کرتا ہوں، اور اپنی جانب سے اور آپ سب کی جانب سے اس میلاد سعید کی مبارکباد تمام انبیاء، تمام اولیاء، تمام اوصیاء، تمام معصومین و بالاخص ختم المرسلین حضرت نبی اکرم سید الاولیاء حضرت امیر علیہ الصلوۃ والسلام، جناب سیدہ اور دیگر آئمہ اطہار کی خدمت میں، اور خود حضرت امام زمان علیہ الصلوۃ والسلام کی خدمت میں تبریک اور تہنیت اور مبارکباد پیش کر. یہ لطف پروردگار ہے کہ اس کو بھی ہٹا دیں، کہ اس نے ہمیں یہ توفیق عنایت فرمائی ہے کہ ہم اس مبارک شب کو ایمان یقین اور ولایت و محبت اہل بیت کے ساتھ درک کرنے کی توفیق پیدا کر رہے ہیں. یقیناً یہ سارے کے سارے مقامات اللہ تبارک و تعالیٰ کے جانب سے توفیق کے بغیر ممکن نہیں ہوتا. شب قدر کے بعد جس شب کو زمان کے اعتبار سے، اوقات کے اعتبار سے سب سے زیادہ بافضیلت شب قرار دیا گیا، وہ شب نیمہ شعبان المعظم اور ساتھ ہی ساتھ شب ولادت امام زمان عجل اللہ تعالی فرجہ الشریف. میں بارہا آپ کی خدمت میں یہ بات عرض کر چکا ہوں کہ یہ کائنات کائنات حوادث نہیں ہے، ایکسیڈنٹس نہیں ہے، بلکہ کائنات واقعات ہے. ہر چیز اس کائنات میں پروردگار عالم کی جانب سے ایک طے شدہ منصوبے، ایک طے شدہ پلاننگ کے تحت وقوع پذیر ہوتی. اللہ تبارک و تعالی جو کہ ہمارا خالق ہے اور ہم میں ہم سے زیادہ جانتا اور پہچانتا ہے، اس نے ہماری طبیعتوں کے حوالے سے، ہمارے مزاج کو ملحوظ خاطر رکھتے ہوئے پروردگار عالم نے ہمارے لیے یہ آسانی، ہمارے لیے یہ سہل اور آسان مرحلہ قرار دیا ہے کہ ہم بعض مقامات اور بعض مکانات اور بعض اوقات میں کم از کم اپنے آپ کو پروردگار عالم سے نزدیک کرنے کے لیے کوشش کریں. یقیناً اگر انسان قرب الہی کی اس منزل پہ پہنچ جائے کہ جہاں وہ اس پورے عالم کو اللہ تبارک و تعالی کے محضر کے طور پر درک کر سکے، خود کو ہر وقت اپنے پروردگار کے حضور میں محسوس کر سکے، یہ یقیناً ایک قابل قدر اور یقیناً پروردگار عالم کی جانب سے ایک پسندیدہ مقام ہے. اللہ تبارک و تعالی قرآن کریم میں ہماری خلقت کے هدف کو اسی کیفیت کے ساتھ جب بیان کرتا ہے تو فرماتا ہے وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ، نہیں خلق کیا میں نے جن و انس کو مگر اپنی عبادت کے لیے. میں نے یہ بھی ایک بارہا آپ کی خدمت میں دہرایا ہوا ہے جملہ کہ اگر اللہ سے پہلے نفی آ جائے یفید الحصر ہے، یعنی خلقت جن و انس کا ہدف صرف اور صرف کیا ہے؟ لیعبدونی، یہ کہ میری عبادت کریں. یقیناً اس عبادت سے مراد صرف افعال عبادی نہیں ہے، عبادت سے مراد صرف یہ نہیں ہے کہ جن و انس کو اللہ تعالیٰ چاہتا ہے کہ یہ ہر وقت نماز پڑھتے رہیں، ہر وقت روزے کی حالت میں رہیں، ہر وقت جہاد کی کیفیت میں رہیں، نہیں. جن و انس کی خلقت کا ہدف عبادت، اس سے جو مراد ہے وہ یہ کہ ہمارا ہر عمل اگر خدا کی رضا کے لیے ہو جائے تو ہمارا ہر عمل خود بخود عبادت میں تبدیل ہو جاتا ہے. افعال عبادی اور ان کی اہمیت اپنی جگہ پر ہے, لیکن عبودیت اور عبدیت کا نچوڑ کیا ہے؟ عبد کسے کہتے ہیں؟ عبد اسے کہتے ہیں کہ جو اپنے رب کا مطیع ہو, جو بھی کرے اپنے آقا کی خوشنودی کے لیے کرے. لہذا اگر ہم اپنے آپ کو خدا کے مقابل عبد ہونے کے مراحل میں لے کر داخل ہو رہے ہیں, ہم عبد بننا چاہتے ہیں, تو یہ عبودیت کیسے حاصل ہوگی؟ اگر ہماری توجہات, ہمارے ہر عمل میں خدا کی رضا ملحوظ خاطر ہو. وہ اللہ تبارک و تعالی کی رضا, اس رضا تک پہنچنے, اس عبودیت کے ہدف کو حاصل کرنے کے لیے اس نے ہمیں خلق کیا ہے تاکہ ہم منزل عبدیت تک پہنچ سکیں, اس کی عبادت ہو سکے. اس منزل پر پہنچنا کیسے ہے؟ ہمیں خلق کرنے کے بعد اللہ تعالیٰ قرآن میں فرماتا ہے کہ میں نے زمین و آسمانوں کو عبث خلق نہیں کیا ہے, باطل خلق نہیں کیا ہے. اگر اللہ نے ان کو بیکار خلق نہیں کیا ہے, باطل خلق نہیں کیا ہے, تو ان کا بھی کوئی ہدف ہے. انسان کی خلقت کا ہدف خدا خود بتا رہا ہے, تمہیں خلق کیا اس لیے تاکہ تم میری عبادت کر سکو. اس پوری کائنات کو اس کی خلقت کے ہدف کی طرف لے کر جانا, اگر خدا خلق کر دے, ہدف بھی مقرر کر دے, لیکن ہدف تک پہنچنے کا راستہ اور رہنما مقرر نہ کرے, تب بھی لغویت ثابت. لہذا خدا لغو نہیں کرتا. ضرورت عقلی ہے کہ جب اس نے ہمیں خلق کر دیا اور ہماری خلقت کے ہدف کو بیان بھی کر دیا, تو اس ہدف تک پہنچانے کے لیے رہنما اصول اور رہنما افراد کو بھی بھیجے کہ جن کے ذریعے سے ہم وہاں تک پہنچ سکیں. لہذا معصوم کی ضرورت خود بخود عقلی طور پر انسان کی سمجھ میں آ جاتی ہے. لہذا ہمارا خدا کی طرف, ہم کیسے خدا کو راضی کریں گے, خدا ہم سے کیسے راضی ہوگا؟ ایک مرحلے میں, ایک سٹیپ نیچے, جن رہنما افراد کو اللہ تبارک و تعالی نے بھیجا ہے, اگر وہ ہم سے راضی ہیں, اگر ہم ان کو راضی کر پائے ہیں, تو الٹیمیٹلی خدا کو راضی کر پائے. یہ جو طول ہے, اگر اس طول میں سے آپ نے, اس ڈیسینڈنگ آرڈر میں سے اگر آپ نے معصوم کو درمیان سے نکال دیا, تو وہ خلا ہمیشہ باقی رہے گا جو عبد اور رب کے درمیان میں کنیکٹیویٹی کا باعث. اللہم صل علی محمد اجل فرج. اب آج کل کے دور میں تو بچوں کو یہ سمجھانا بہت آسان سی بات ہے کہ اگر کنیکٹیویٹی ختم ہو جائے, رابطہ ختم ہو جائے, تو کتنے مسائل. کچھ دن کے لیے بچوں کا انٹرنیٹ بند کر دو, تو ان کے مسائل خود بخود سامنے آ جاتے ہیں. لیکن تعجب اور افسوس کا مرحلہ ہے یا نہیں کہ ہماری روح, ہمارے قلب, ہماری حقیقت, ہمارے کمال کی کنیکٹیویٹی ختم ہوئی بھی ہوتی ہے اور ہمیں کوئی پریشانی لاحق نہیں ہوتی. یہ مقام افسوس ہے. بہرحال خدا واقف ہے, وہ جانتا ہے, اسے پتا ہے کہ میں نے جن کو خلق کیا ہے ان کے اوپر ان غفلتوں کی, اس نیند کی ظلمت ان کے اوپر طاری ہوتی رہے گی, جانتے ہوئے. لہذا اس نے اپنے آپ کو جہاں مطلب بعض مقامات پر جب متعارف کروایا تو کیا کہا؟ اللہ خدا ہے، ولی الذین آمنوا یخرجہم من الظلمات الی النور، اللہ صاحبان ایمان کا ولی و سرپرست ہے، وہ کرتا کیا ہے؟ یخرجہم، نکالتا ہے انہیں من الظلمات الی النور. میں نے عرض کیا خالق ہے ہمارا، وہ جانتا ہے کہ میں نے وہ روح کہ جو من روحی کی سند قدسیت رکھتی ہے. کبھی اس پہ سوچا کریں کہ اگر ہماری روح کی نسبت اللہ تبارک و تعالی نے اپنی ذات کی طرف دی ہے تو صرف یہ نسبت ہمیں کتنا مقدس بنا دیتی. کیونکہ معمولی بات نہیں ہے، الہی ہونا، قدسی ہونا، خدا کی ذات سے یہ نسبت پیدا کر لینا، اس کی اہمیت اور اس کی حیثیت کیا ہے کبھی سوچا نہیں. بس ہم عام نہیں ہیں جن کی روح کو، جن کی حقیقت کو اللہ نے اپنی ذات کی طرف نسبت دی ہو، وَنَفَخْتُ فِيهِ مِن رُوحِ، وہ عام نہیں ہو سکتے. اور اس نے ہمیں خلق کرنے کے بعد وہ جانتا ہے انی خالق بشر من طین، میں مٹی سے بنا رہا ہوں، مادے سے بنا رہا ہوں، اس مادے سے بنے ہوئے کے اندر میں اپنی روح میں سے جب پھونکوں گا، یہ روح جنب قداست رکھتے، جنب قدسی رکھنے کے باوجود اس مادے کی غفلتوں کا شکار ہوگی. لہذا میرا کام ہے کہ میں ان غفلتوں میں سے اپنے اس بندے کو باہر نکال، کام ہے پر بندے کا. اس غفلتوں میں سے نکالنے کے لیے اللہ ولی ہے، رسول ولی ہے، اور وہ لوگ ولی ہیں کہ جو ایمان لائے، جنہوں نے زکوٰۃ دی، نماز پڑھی اور حالت رکوع میں زکوٰۃ. یہ جو ولایت کا ڈسینڈنگ آرڈر ہے بنیادی طور پر یہ وہی کنیکٹیویٹی ہے کہ جس کے ذریعے سے ہم نے اپنے آپ کو ظلمات کے دائرے سے نکال کر نور کی طرف لے کر آنا، یہ کنیکٹیویٹی ہے، یہ راستہ ہے جس پر سے ہم نے جانا ہے. اب یہ غفلت ہمارے اور آپ کے لیے طبیعی ہے، لہذا خدا ہم سے اس کی شکایت نہیں کرتا کہ تم غافل کیوں ہو گئے، تم سو کیوں گئے. نیند اس نے ہماری، غفلتیں اس نے ہماری سرشت کے اندر رکھی ہوئی ہے، ہم سے غفلت کا سوال نہیں ہوگا. اگر آپ میں سے بعض احباب کو یاد ہو، عصمت کی بحث جب میں نے 2 سال پہلے یہاں پر محرم میں کی تھی تو وہاں میں نے آپ کی خدمت میں عرض کیا تھا معصوم ہونا زیادہ سخت ہے، اس لیے کہ اللہ معصوم سے حتی خواب میں بھی غفلت کو برداشت، معصوم کے لیے غفلت معنی نہیں رکھتی، معصوم کے لیے سہو، معصوم کے لیے نسیان، معصوم کے لیے اجبار، اضطرار، یہ کوئی معنی نہیں رکھتے. اسے ہر حال میں اپنی ڈیوٹی کو انجام دینا. معصوم کے لیے اللہ تعالیٰ نے کوئی ریلیکسیشن نہیں رکھی. لہذا اگر معصوم، اب یہاں بحث غفلت نہیں ہے، یہاں پر بحث سہو و نسیان اور شک اور خطا نہیں ہے، سبقت لسانی یعنی بولتے ہوئے زبان سے، ہمارے اور آپ کی زبان میں کہتے ہیں سلپ آف ٹنگ. اگر معصوم سے سلپ آف ٹنگ ہو جائے اور وہ فوراً اس کی توبہ نہ کرے، خدا حتیٰ اسے بھی معاف نہیں کرتا، سلپ آف ٹنگ کو بھی معاف نہیں کرتا. توبہ کی وجہ سے، اس کے متوجہ ہو جانے پر، توبہ کر لینے سے اس کے وہ آثار مرتب نہیں کرتا کہ اگر وہ توبہ نہ کرے تو اس پر مرتب ہوں گے. इसकी जो बेस्ट एग्जाम्पल है वो हजरत यूसुफ अलैहिस्सलाम। जिंदान से आजादी के लिए अल्लाह ने हजरत यूसुफ के लिए उसी शख्स को करार दिया था, उसी ने बाइस बनना था। सरा सी स्लिप ऑफ टंग हुई है हजरत यूसुफ से कि उन्होंने उसको कह दिया। स्लिप ऑफ टंग है, यहां सहव नहीं है, गफलत नहीं है हजरत यूसुफ से। ये पूरी तरह से मुतवज्जे हैं कि मुझे आजाद किसने कराना है, अल्लाह ने। असबाब किसने मुहैया करने, अल्लाह ने। यह सबब भी किसने करार दिया है, अल्लाह ने। लेकिन एक जरा सी स्लिप ऑफ टंग और फिर फौरन मुतवज्जे होकर तौबा की है तो अल्लाह ने तौबा कबूल करने के बाद भी फरमाया कि जो तुमने 7 दिनों में आजाद हो जाना था सिर्फ इस एक स्लिप ऑफ टंग की वजह से अब 7 साल इस जिंदान में रहो। वो मगर मेरा और आपका मुहासबा खुदा ऐसे करने लगे। तो मैं और आप कहां जाएंगे? लिहाजा अल्लाह ने बाब तौबा मेरे और आपके लिए रखा हुआ है। और याद रखिएगा, इस बाब तौबा को अगर मुजस्सम कर दिया जाए तो मासूम की जात बनती है। तौबा क्या है? तौबा का एक माना गफलत से बेदार होकर अपने आप को मासूम से जोड़ लेना, कनेक्टिविटी पैदा कर लेना। पर मेरे और आपके लिए है गफलत, उसने रखी है। इस गफलत के अंदर भी अल्लाह तबारक व तआला ने मेरे और आपके लिए रहम और अपनी रहमत को जारी किया। लिहाजा उसने मेरे और आपके लिए नींद बनाई है और उसने कहा है मैंने रात को करार दिया ताकि ले तस्कुनू फीहा, तुम उसके अंदर सुकून पाओ, जाकर सो। मैंने खल्की किस लिए की है रात को? ताकि तुम सो, सुकून पाओ। नींद में कितना सुकून है ना? सुकून नींद में। आपको जितनी मर्जी शदीद सदमा हो, आप जितनी मर्जी शदीद टेंशन में हो, आप जितनी मर्जी शदीद बदनी थकन में हो, कुछ देर की नींद आपको क्या कर देती है? फ्रेश। टेंशन उस वक्त तक भारी रहती है जब तक नींद ना आए, लेकिन थोड़ी सी देर के लिए भी आ जाए वो वक्फा आपको रिफ्रेश कर देता है, आपकी एनर्जी को बूस्ट कर देता है। ये उसकी रहमत है जो नींद की सूरत में हमारे और आपके ऊपर मुतजल्ली होती है। वो खुद वाला सिनतुम वाला नोम है, खुद ना ऊंघता है ना सोता है। जिसको हादी बनाकर भेजा है उससे भी गफलत को बर्दाश्त, ये ऊंग, ये नींद, ये गफलत, ये सब मेरे और आपके लिए। लिहाजा गफलत में वो कहीं पर आप पर सख्ती नहीं करता, चूंकि जानता है हमारी सरिश्तो तबीयत ऐसी बनाई है कि जिसके अंदर ये चीजें पाई जाती हैं, लिहाजा इसके ऊपर हमसे पकड़ नहीं है बल्कि इन्हीं का जुबरान उसने रखा है तौबा के जरिए से। अब वो परवरदिगार जिसने रात को रखा ही अपने बंदों को सुलाने के लिए, अगर किसी एक शब में आकर वही परवरदिगार अपने बंदे से कहे कि तूने जागना है, तो थोड़ी सी देर के लिए सोचना है इंसान। कोई इंसान बहुत आपके ऊपर मेहरबान हो, अगर कभी वो आपके ऊपर सख्ती करे तो उसकी मेहरबानियों का तकाजा ये होता है कि आप एक मर्तबा कम से कम ये सेकंड थॉट दें कि अगर ये मेरे ऊपर कोई सख्ती कर रहा है तो कोई वजह होगी। इतना तो हम आम तौर पर आम अपनी जिंदगी में करते हैं कि अगर ये इतना मेहरबान शख्स है और इस जगह पर आकर मेरे ऊपर सख्ती कर रहा है तो इसकी मेहरबानियों की वजह से मैं एक सेकंड थॉट पैदा करता हूं यहां पर कि यकीनन इस सख्ती के पीछे भी कोई ना कोई मेहरबानी तो वो जिसने नींद दी आपको, वो जो कि चाहता है कि आप सोए, जिसने रात आपके और मेरे सुकून के लिए बनाई है, अगर किसी शब में वो मुझे और आपसे कह रहा है कि जागो, तो जगा के कुछ तो करना चाहता है। इस जगाने से उसका कोई तो मकसद होगा। हमें और आपको जगाकर बदनी तौर पर अजियत देकर यकीनन खुदा को कुछ हासिल नहीं होता, लेकिन वो मुझे और आपको सिर्फ एक छोटी सी बात की तरफ मुतवज्जे करना चाह रहा है, यही उसका काम है। इसी तरह से वो हमें जुलमात से निकालता है, नूर की तरफ लेकर जाता है। जब आप सो जाते हैं, क्या आपकी आंखें खुदा ना खास्ता मर जाती हैं? चलो आंखों के ऊपर एक पर्दा आ जाता है, लेकिन क्या आपके कान सुनना बंद कर देते हैं? क्या आपकी नाक में हवा जाना बंद हो जाती है? क्या होता है? सिर्फ आपका जहन, आपका दिमाग कुछ देर के लिए अगर सो जाए, तो आपके आज़ा काम करने के बावजूद भी रिस्पॉन्स, कान खुले होते हैं, आवाज नहीं आ रही होती, नाक सांस ले रहे होते, खुशबू नहीं आ रही होती। अगर दिमाग कुछ देर के लिए सो जाए, उज्व काम करने के बावजूद भी काम नहीं कर रहे होते, और अगर दिल सो जाए, कल्ब ही सो जाए, तो फिर क्या होता है? नूर होते हुए दिखाई नहीं देता, हिदायत मौजूद होते हुए सुनाई नहीं देती। इन तमाम शबों में हमें फिजिकल एतबार से जगाना परवरदिगार आलम की जानिब से किनाया और इशारा है, असल में हमारी बेदारी कल्बी की तरफ, आंख की बेदारी इशारा है। जब तुम जाग रहे हो मादी एतबार से तो तुम्हारी आंख देखेगी, जब तुम फिजिकल एतबार से जाग रहे हो तो तुम्हें सुनाई, जब तुम जाग रहे हो तो तुम्हें सुंघाई। अगर तुम्हें नफहातुर रहमानिया खुदा की रहमत की हवाएं महसूस नहीं हो रही, अगर तुम्हें हिदायत का नूर दिखाई नहीं दे रहा, अगर तुम्हें खुदा की रहमत की खुशबुएं नहीं आ रही, तो इसका माना क्या है? तुम्हारा कल्ब अभी सोया हुआ है। तो जैसे ही कल्ब बेदार होगा, नूर खुद ब खुद दिखाई देने लगेगा। जैसे ही कल्ब बेदार होगा, हिदायत की आवाजें खुद ब खुद सुनाई, जैसे ही कल्ब बेदार होगा, रहमत की खुशबुएं खुद ब खुद। अब खुदा क्या चाहता है? खुदा चाहता है कि हमारे अंदर यह बेदारी, जब यह बेदारी पैदा होगी तो हम जुलुमात से निकलकर, ये जो सफर है ये फिजिकल तो नहीं है, ऐसा तो नहीं कहीं अंधेरा है और कहीं लाइट है, अल्लाह ने हमें इस लाइट इस जगह से निकालकर उस जगह पर पहुंचाना, फिजिकल नहीं है ये सफर, मारिफत का सफर है। जुलमात मानवियात, जुलमात रूहानी से निकलकर हमने मानवी रूहानियत और नूरानियत की तरफ सफर करना है। ये सफर हमारे अंदर होना है। इस सफर की इब्तिदा का नाम बेदारी है। पहला काम बेदारी है। जैसे बदन की बेदारी तमाम हवा से खमसा के लिए जरूरी है कि वो हवा से खमसा जब आप बेदार होते हैं तो काम कर रहा हो, इसी तरह से जब तक कल्ब बेदार नहीं होता उस वक्त तक इंसानी इंसान के अंदर मारिफत और रहमत और नूरानियत को दर करने की सलाहियत पैदा ही नहीं होती। अब अगर अल्लाह ने उसकी विलायत का मकसद यह है कि वह हमें इस जुलमात से निकाले और नूर की तरफ लेकर जाए, इसी सफर का दूसरा नाम क्या है? मंजिल उबुदियत को दर करना। हम जितना इस नूरानियत को दर करते चले जाएंगे, उतना खुद ब खुद अब्दियत की मंजिल को दर करते चले जाएंगे। इस मकसद के वसूल के लिए उसने किसको भेजा है? मासूम को। और मासूम क्या है? मासूम का काम है, मासूम का काम है, उसकी ड्यूटी यह है कि वो इस काम को अंजाम दे, मुझे और आपको जुलमात से निकालकर नूर की तरफ اب یہ کام بھی معصوم اس وقت کر پائے گا جب میں اور آپ بیدار ہونا چاہیں گے. معصوم اپنے وجود سے بیداری کے لیے ہمارے اور آپ کے لیے اپنا سب کچھ قربان کر چکے ہیں. سب کچھ قربان کر چکے یا نہیں کر چکے؟ ہر چیز قربان کی. کس کے لیے؟ میرے اور آپ کی بیداری کے لیے. ادب غور کیجیے گا. یہ شب امام کی ولادت سے پہلے حضرت پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم حضرت سے روایات ہیں, تو اس کا مطلب امام کی ولادت سے 200 سال 220-230 سال پہلے یہ روایات موجود رہی ہیں. اور پھر خدا نے, اب میرے اور آپ کے اوپر یہ احسان ہے کہ وہ ان شبوں کو, ان اوقات کو دوبارہ ہمارے اور آپ کی تحصیل کے لیے, آسانی کے لیے, ہمیں اور آپ کو ایک مزید بہانہ فراہم کرنے کے لیے کیا کر رہا ہے, انہی اوقات کو اتصال دے رہا ہے پروردگار دوبارہ معصومین علیہ الصلوۃ والسلام سے. لہذا شب ہائے قدر پہلے سے موجود ہیں یا نہیں؟ شب ہائے قدر پہلے سے, پیغمبر کے دور سے, جب سورہ قدر نازل ہوئی ہے, جب ماہ مبارک رمضان کے روزے اور عبادات کا تذکرہ ہوا ہے, سورہ شب ہائے قدر کا تذکرہ, تب سے موجود. لیکن ان شبوں میں سے ابتدائی دو شبوں کو اللہ نے انتخاب کیا میرے اور آپ کے لیے ایک بہانہ اور تسہیل اور آسانی قرار دی, کہ عاشقان حضرت امیر کے لیے پہلی دو شبوں کو اللہ نے اتصال دے دیا حضرت امیر کے ساتھ. لہذا ایک شب شب ضربت اور ایک شب شہادت حضرت امیر, یہ ایک واسطہ ہے یا نہیں؟ ایک کنیکٹیویٹی میرے اور آپ کے لیے قرب الہی کے منازل کو طے کرنے کے لیے ایک اضافی بہانہ, ایک اضافی پروردگار عالم کی جانب سے سامان مہیا. اسی طرح سے ہم اور آپ سب کے لیے یہ باعث افتخار ہونی چاہیے کہ شب براءت اپنی تمام تر فضیلتوں کے ساتھ میرے اور آپ کے لیے ایک تسہیل یہ بھی رکھتی ہے کہ میرے زمانے کے امام کی ولادت باسعادت اسی شب میں وقوع پذیر ہوتی ہے. تو ان شبوں میں بیداری اب جو مانگی گئی ہے, تو اس کا معنی کیا ہے؟ کہ ہم نے اپنے آپ کو ائمہ کی نسبت سے بیدار رکھنا ہے. یہ بیداری ہمارے اور آپ کے اندر پیدا ہونی چاہیے. لہذا اب جب اللہ تبارک و تعالی نے شب قدر حزن کے ساتھ جوڑی ہوئی ہے, شب براءت کو اللہ نے فرحت کے ساتھ جوڑا ہوا, اور ائمہ اہل بیت اطہار کیا فرما کر گئے؟ شیعتنا, ہمارے شیعہ, شیعہ کی تعریف خود بے زبان معصوم کیا ہے کہ ہمارے شیعہ کون ہیں؟ یفرحون لفرحنا, ہماری خوشی کے لیے خوش ہوتے ہیں. یحزنون لحزننا, ہمارے حزن کے لیے محزون ہوتے ہیں. جو قابل توجہ نقطہ ہے اس روایت میں وہ یہ ہے کہ ائمہ نے فی کا لفظ استعمال نہیں کیا, یہ نہیں کہا یفرحونا فی فرحنا, خوش ہوتے ہیں ہماری خوشی میں. عام طور پہ یہ ہوتا ہے نا, ہم ان کی خوشی میں خوش ہیں, نہیں, میں نہیں چاہیے اہل بیت کو. خوشی میں خوش ہونا شاید ہمارے لیے آزادی مہیا کر دیتا کہ بھئی اہل بیت کی خوشی میں خوش ہو رہے ہیں تو خوش اپنی مرضی سے ہو جائیں جیسے ہونا ہے, اہل بیت کے غم میں غم ہونا بنانا ہے تو چلو جیسے اپنے طریقے سے غم منائیں, ان کے غم میں غم زدہ ہیں لیکن غم ہم اپنے طریقے سے منا لینا. فرمایا یفرحونا لے فرحنا, ہماری خوشی میں نہیں, ہماری خوشی کے لیے خوش ہوتے ہیں. یحزنونا لحزننا, محزون ہوتے ہیں ہمارے غم کے لیے. پس ہم نے اگر اہل بیت اطہار سے متعلق خوشی کا اظہار بھی کرنا ہے تو ہمیں یہ سوچنا ہے کہ یہ خوشی میں اپنے مولا کی خوشی کے لیے, ہم نے اگر حزن منانا ہے تو ساتھ ساتھ کیا سوچنا ہے کہ میرا یہ غم میرے مولا کے غم کو کم کرنے کا باعث بنے. اور ہم کیا کر رہے ہیں؟ واقعاً مجھے یہ دیکھ کر اور یہ سوچ کر تعجب ہوتا ہے کہاں سے یہ رسمیں آئی ہیں، کہاں سے یہ عادات آئی ہیں، لیکن خدا جانے کیوں ہم مصر ہیں بغیر سوچے سمجھے ان چیزوں کو آگے مزید اپنی نسلوں کے حوالے کرنے پہ. کون سی خوشی ہے یہ جو اس وقت ایک بہت بڑی تعداد لہویات اور لغویات کو انجام دے کر منا رہے. یہ جو اس وقت مسلسل اذیتناک آوازیں، یہ پٹاخے، یہ بم، یہ سب کچھ جو چل رہا ہے، میں نے بہت غور کیا عزیزان، میں شرعی تو کوئی فائدہ یہاں پر موجود نہیں ہے، عقلی اور مادی کوئی ایک فائدہ میری کم از کم اب تک سمجھ میں نہیں آیا کہ اس عمل کا کوئی ایک عقلی یا مادی کوئی ایک فائدہ. آپ میں سے کسی کو معلوم ہو تو مجھے بعد میں بتا دیجیے گا، میری نالج میں اب تک نہیں. اور میں صرف ایک طالب علم کی حیثیت سے اتنا جانتا ہوں کہ کسی عمل کا اگر شرعی، عقلی اور مادی کوئی فائدہ نہ ہو، ایسے ہی کام کو شریعت اور قرآن لہو کہتی ہے، اور لہو کو عمدن انجام دینا گناہ ہے. اب وہ شب جس میں خدا ہم سے بیداری چاہتا ہے، ہماری اور آپ کی تسہیل اور آسانی کے لیے اس نے مجھے اور آپ کو یہ موقع بھی فراہم کر دیا کہ ہم اس کو خوشی کے ساتھ منائیں، لیکن اپنے آپ کو امام کی ولادت سے بھی جوڑ کر رکھیں. یہ کنیکٹیویٹی، یہ کنیکٹر بھی اللہ نے ہمیں دے دیا. اور ہم اس شب میں کیا کر رہے ہیں؟ امام کی ہی ولادت کی خوشی کے نام پر اس شب کی تمام جتنی اللہ نے برکات رکھی ہوئی ہیں ان کو لہویات اور لغویات کے ذریعے سے سب کے سب کو کیا کر رہے ہیں؟ برباد کر رہے ہیں. کوئی ایک فائدہ عقلی، مادی، کوئی ایک فائدہ ان چیزوں میں اگر ہو تو مجھے بتا دیجیے. لیکن اگر نہیں ہے تو ہم اپنی قوم کو، اپنی آنے والی نسلوں کو، اپنے بچوں کو کس راستے پہ لگا چکے ہیں؟ یہ لہویات و لغویات کیا تحفہ دے رہے ہیں ہم اپنے زمانے کے امام کو؟ یہ تحفہ ہے؟ یہ خوشی ہم امام کے لیے منا رہے ہیں؟ آئمہ کا لہویات و لغویات کی جانب رویہ کیا ہے؟ وہ چیزیں جو آئمہ کو اذیت دیتی ہیں ان میں سے ایک چیز کیا ہے؟ لہویات اور لغویات. نہیں پسند کرتے آئمہ اپنے چاہنے والوں کو لہویات اور لغویات میں. ہم امام کی ولادت کے جشن میں امام کو کیا تحفہ دے رہے ہیں؟ لہویات اور امام کے آخری نائب علی بن محمد سمری، ان کی جب علالت کا وقت آیا ہے، بیمار ہوئے ہیں، اور ان کے فوت ہونے سے پہلے کچھ لوگوں نے جب ملاقات کی تو ان سے کہا آپ نے آخری بار امام کو کہاں اور کس حالت میں دیکھا؟ فرماتے میں نے آخری مرتبہ حضرت کو خانہ کعبہ کے پردوں کو پکڑ کر زار زار روتے ہوئے اپنے فرج کی دعا، تعجیل کی دعا کرتے ہوئے دیکھا. ابھی غیبت کبرا شروع نہیں ہوئی، ابھی شروع نہیں ہوئی، اور کعبہ کے پردوں کو تھام کر زمانے کا امام، ابھی شروع نہیں ہوئی ہے تو پردوں کو تھام کر زار زار گریا کر کے اللہ سے اپنے فرج کی تعجیل کی دعا. 1200 سال میں کیا ہوا ہوگا؟ مگر اب ہمارے لیے بس نہیں ہے، نہیں آیا اب بھی وہ وقت کہ ہم اگر ظہور کے راستے میں کوئی بہت بڑا کارنامہ انجام نہیں دے سکتے، کم از کم اپنے زمانے کے امام کو اذیت پہنچانا کم کر دیں، کم از کم یہ سوچ لیں کہ جس کا دل اتنے داغوں سے بھرا ہوا ہے، کبھی سوچا کریں اس بات میں، جس کے قلب کے اندر کربلا کا انتقام موجود ہو، جس کے پہلو میں در و دیوار کے درمیان آ کر ٹوٹنے والے پہلو کا زخم موجود ہو، جس کے گلے میں اس پھندے کی کیفیت موجود ہو کہ جس کو ولایت کے گلے میں ڈال کر کھینچا گیا ہے، جس کی نظروں سے کوفہ اور شام روزانہ گزارے جاتے ہوں، کم از کم ہم کوئی بڑا کام نہیں کر سکتے، کوئی بڑی خدمت نہیں کر سکتے، کم از کم یہ تو کر سکتے ہیں، بہترین تحفہ کیا ہو سکتا ہے؟ بہترین تحفہ یہ ہو سکتا ہے کہ ہم اس شب سے، جس کو اللہ نے اپنی مغفرت کے لیے، اس شب میں وعدہ ہے پروردگار کا، وعدہ کیا پروردگار نے کہ میرا بندہ اگر بارش کے قطروں کے برابر بھی گناہ لے کر آئے اور مجھ سے توبہ نہ کرے، آج کی شب میں معاف کر دوں. مجھے نہیں معلوم کہ اس شب میں یہ راز کیا راز ہے. مجھے واقعاً میں پورا وقت تقریباً یہاں پر آنے سے پہلے بار بار یہ بات سوچ رہا تھا. تقریباً ہر شب میں، چاہے وہ ولادتوں اور اعیاد سے منسوب ہو، چاہے وہ ایام حزن اور ملال سے منسوب ہوں، آپ جانتے ہیں کہ تمام ایام میں ایک بڑی کنیکٹیوٹی دینے والی ذات امام حسین کی ذات ہے. یہ کنیکٹرز ہیں نا، میں نے عرض کیا اللہ اور ہمارے درمیان میں کنیکٹرز کون ہیں؟ معصوم. اور یقیناً ان سب میں سب سے زیادہ قوی ذات، سب سے زیادہ سری، سب سے مضبوط کنیکٹر کون ہے؟ ذات گرامی سید الشہداء. لہذا کوئی شب ایسی نہیں ہے، کوئی مقام، آپ پیغمبر کی زیارت کرنے جائیں گے امام حسین کی زیارت ہے، آپ بقیہ جائیں گے امام حسین وہاں، آپ روضہ حضرت امیر جائیں گے زیارت امام حسین، تقریباً تمام جتنے بھی روضہ ہے مبارک ہیں، کسی بھی معصوم امام حسین، مسجد الحرام چلے جائیں، مسجد النبوی چلے جائیں، مسجد کوفہ چلے جائیں، ہر جگہ، ہر مکان میں، اسی طرح سے ہر زمان میں امام حسین. کوئی شب، کوئی دن ایسا نہیں ہے جس کو اللہ نے اپنے آپ سے منسوب کیا ہو اور امام حسین کی زیارت موجود. لیکن آج کی شب کا ایک عجیب سا، میں بہت واقعی اس پر سوچا ہے، میں مجھے سمجھ میں نہیں آیا. آج کی شب میں زیارت اپنی جگہ ہے، خدا ہم سب کو توفیق دے، لیکن کوشش کریں کہ قلب کی بیداری، جس طرح سے کوشش کریں بیدار کرنے کی. کبھی کبھار ایسا ہوتا ہے نا کہ جب نیند کا غلبہ بہت شدید ہو تو آپ اپنے آپ کو جگانے کے لیے کچھ نہ کچھ کرتے ہیں نا، خاص طور پہ اگر آپ کے پیش نظر کوئی بہت اہم کام ہو اور آپ اس کے لیے جاگنا چاہتے ہوں، مثلا کوئی بہت امپورٹنٹ فلائٹ ہو آپ کی اور آپ کو اس بات کا خوف ہو کہ کہیں میں سوتا رہ گیا تو فلائٹ مس ہو جائے گی، یا کوئی بھی ایسا کام، تو پھر آپ اپنے آپ سے لڑتے ہیں، جنگ کرتے ہیں، اپنے آپ کو جگا کر رکھتے ہیں. اگر آج کی شب قلب جاگا نہیں ہے، بیدار نہیں ہوا، تو فلائٹ مس ہو جائے گی، اس کو جگانا ہے. یہ جو آپ اور میں نے یہاں پر حضور پیدا کر لیا، یہاں تک توفیق ہے. اب یہاں تک پہنچنے کے بعد، اس کا مطلب کوئی تو بیداری ہے جو ہمیں یہاں لے کر آئی ہے، کوئی تو توفیق ہے جو یہاں لے کر آئی ہے. اب جب یہاں پہنچ گئے ہیں تو ایسا نہ ہو کہ ہم پھر دوبارہ، میرے کوئی ایک عزیز تھے جاننے والے، ایران آئے ہوئے تھے زیارات کے لیے، ان کو چھوڑ کر آئے ایئرپورٹ پہ، صبح کے سو گئے، کچھ دیر کے بعد فون آیا، ان نون نمبر تھا، میں نے اٹھایا تو انہی صاحب کی آواز آئی. میں کہا کیا ہو گیا، فلائٹ کینسل ہو گئی کیا؟ कहने नहीं काजिम भाई फ्लाइट मिस हो गई। एयरपोर्ट पे होते हुए मिस हो गई, आपको तो हम खुद छोड़कर आए एयरपोर्ट पे, आपकी फ्लाइट कैसे मिस हो सकती है। कहने लगे वो हम नाश्ता कर रहे थे तो हमें अनाउंसमेंट सुनाई नहीं दिया और टाइम का भी नहीं पता लगा। मैंने कहा भैया ये कौन सा नाश्ता था। अगर आपकी इतने बजे फ्लाइट चलनी है तो टेक्निकली आपकी अपनी जिम्मेदारी है कि आपने अपने आप को पहुंचाना है। अब एयरपोर्ट पर पहुंचकर भी कोई इस किस्म का नाश्ता अगर कर रहा हो और फ्लाइट छूट जाए तो यहां तो गुंजाइश थी। वो गुंजाइश सिर्फ ये थी क्योंकि एग्जिट लगवा चुके थे, उन्होंने कहा भाई आपके पास ये कि आप रहें यहां पर और अगली फ्लाइट का टिकट लें और जाएं। लेकिन इस शब के बाद मुझे और आपको कोई फ्लाइट मिलेगी या नहीं मिलेगी इसका कोई इम्कान नहीं। मुझे नहीं पता, मैं फिर सर्च कर रहा हूं। हर शब में ज़ियारत सैयदुश्शोहदा मौजूद, लेकिन इस शब में मुझे नहीं मालूम कि शायद विलादत हज़रत इमाम अलैहिस्सलाम की वजह से मुझे और आपको अल्लाह ने मजीद कोई छूट दी है, कोई खास रिलैक्सेशन रखी है मेरे और आपके साथ, मुझे नहीं पता। लेकिन फरमाया कि अगर ज़ियारत तूलानी नहीं पढ़ सकते, अच्छा फिर तशवीक कितनी है। हर शब में हर मकान में ज़ियारत है, लेकिन आज के लिए फरमाया कि आज जिसने ज़ियारत पढ़ ली वहाँ पहुँच कर, हरम में पहुँच कर, ना पहुँचा वो अपने घर में, कोई भी पढ़ ले, 100,000 अंबिया से मुसाफहा। ये माना समझते हैं आप, कभी इस लफ्ज़ पे गौर कीजिएगा ना। तमाम अंबिया से मुसाफहे का माना समझते हैं आप, नबियों से हाथ मिलाना या नबियों से हाथ मिलाना, ये तो फिजिकल भी नसीब में हो जाए तो हम पता नहीं कहां होंगे। इस मुसाफहे से मुराद कुल नबुवत से इर्तिबात का माना रखता है। ये सिर्फ हाथ मिलाना नहीं है, ये वो कनेक्टिविटी है। उस कनेक्टिविटी की शिद्दत क्या है इसको शायद इससे ज्यादा बेहतरीन अल्फाज से के बगैर किसी और जरिए से नहीं बयान किया जा सकता। देखिए महदूदियतें हैं। जब हजरत अमीर के लिए कहा गया, चुनीदा चुनीदा अंबिया के लिए कहा गया, फलां नबी की फलां सिफत को देखना चाहो, फलां नबी की फलां सिफत को देखना चाहो तो हजरत अमीर। लेकिन यहां पे कहा जा रहा है कि हजरत इमाम हुसैन पर ज़ियारत पढ़ने का मतलब तमाम अंबिया से एक साथ कनेक्टिविटी, इतनी कवि कनेक्टिविटी तो ज़ियारत बड़ी तुलानी होनी चाहिए। नहीं सबसे ज्यादा ताज्जुब का मरहला है, इतनी शदीद कनेक्टिविटी देने वाली ये ज़ियारत है इमाम हुसैन। फरमाया नहीं पढ़ सकते हो तुलानी, सहन में जाओ, दाएं बाएं देखो, अपने रुख को करबला की तरफ करके एक जुमला अस्सलामु अलैका या अबा अब्दुल्लाह, अस्सलामु अलैका व रहमतुल्लाहि व बरकातहू। मुझे नहीं समझ में आ रहा, वाकई समझ में नहीं आ रहा। लेकिन दिल ये कह रहा है कि इस शब में अगर सैयदुश्शोहदा का दामन थाम कर उनके बेटे से और तमाम अंबिया से रब्त पैदा करने के लिए, उस बेदारी उस नूरानियत तक पहुंचने के लिए जरा सा दामन हजरत अबा अब्दुल्ला थाम कर अपने आप को, अपने कल्ब को अपने ज़माने के इमाम की तरफ मुतवज्जे करेंगे, हम यकीनन वो राबता पैदा कर सकते हैं इस शब में जो खुदा हमसे चाहता है। अब उसकी ये आखिरी जुमला कहूंगा, वक्त मेरे पास सब खत्म हो गया। जब उसने मेरे और आपके लिए तसहील यहां तक दे दी है, यहां तक पहुंचा दी है, तो जो इब्तिदा करनी है वो इस यकीन के साथ करनी है कि जब अल्लाह ने इतना जबरदस्त पैकेज दे दिया तब ये मुमकिन नहीं है कि मैं तौबा करूं और खुदा मेरी तौबा को कबूल ना करे। आखिरी जुमला कह रहा हूं और फिर जहमतों को तमाम करूंगा। ये कनेक्टिविटी पैदा हो जाए। जब अकल आपकी ब्रेन बेदार हो तो दिखाई दे रहा होता है, सुनाई दे रहा होता है, सुंघाई दे रहा होता है। कल्ब बेदार हो जाए, नूरानियत आना शुरू हो जाती है। लेकिन इस ये नूरानियत फिजिकल तो नहीं है, वो आपके और मेरे अंदर बत्ती नहीं जलेगी, वो हवाएं नहीं तब्दील होंगी। नफहात और रहमानिया का माना वो ये नहीं है कि खिड़कियां खोलेंगी और एक ठंडी सी हवा का झोंका आएगा और मैं और आप समझ जाएंगे कि मुझे और आपको नफहात और रहमानिया ना। इसका ताल्लुक दुरून से है, इसका ताल्लुक रूह से है। रूह जिस वक्त नफहात रहमानिया को दर्क करती है, रूह जिस वक्त नूर को देखना शुरू करती है, रूह जिस वक्त रहमत की खुशबू को महसूस करती है, फिजिकल असर उसका आंख से अश्क की सूरत में जारी होता है। अब मेरी रूह बेदार हुई है या नहीं, तो अगर मेरी आंख से अश्क जारी हो रहा है तो यह साइन और अलामत है इस बात की कि मेरे अंदर बेदारी पैदा हो गई, यह अलामत है इस बात की कि मैं कनेक्ट हो गया। तो इस आश को अपनी रूह को बेदार करने के लिए बेदारी की सबसे पहली और अलामत क्या होती है कि इंसान जब गफलत से बाहर आता है तो सबसे पहले अगर उस गफलत के दौरान उसने कुछ गलत कर दिया हो, आपसे सोते हुए कोई गलत चीज हो गई हो, आपसे सोने और गफलत की वजह से वो चीज मिस हो गई हो, तो पहली हालत क्या तारी होती है? नदामत, पशिमानी। तो यहां से काम शुरू होता है। ये नदामत अगर आज जरा सी कोई बेदारी पैदा हो गई है, जरा सा हम मुतवज्जो का मौला मैं कहां खड़ा था मुझे नहीं मालूम, लेकिन आज की शब में मुझे कुछ तौफीक मुहैया हुई है कि मैं तवज्जो करूं, मौला मुझसे हो गई हैं गलतियां, मुझसे हो गई हैं गलतियां, जिस हालत में भी थी तू जानता है मैं गफलत में था, आज बेदार हुआ हूं। अगर ये पशेमानी, अगर ये नदामत तारी हो जाए, यही नूरानियत की पहली मंजिल है और इसी नूरानियत का जहूर इंसान की आंखों से आश्क की सूरत में जाहिर होता है। अब यह आश्क जितना तूलानी होता चला जाएगा उतना कल्ब खुद ब खुद बेदार होता चला जाएगा, उतनी नूरानियत बढ़ती चली जाएगी। मेरी आंख से यह आश्क तूलानी हो, खुदा मुझे दोबारा अब अब्दुल्लाह हुसैन से जोड़ रहा है, इसलिए कि यह वो सफीना इश्क है जो आंसुओं पर सफर करता है। और खुदा को दुआ है परवरदिगार के हुजूर में कि बेहक ज़हरा व अबीहा व बालहा व बनीहा व बेहक सैयद शहदा हमें ये तौफीक इनायत फरमाए कि हम आज की इस शब की तमाम बरकतों और रहमतों से सही इस्तेफादा कर सकें। परवरदिगार तुझे इस शब की तमाम बरकतों, तेरा वादा है कि इस शब में तु साइलीन के सवाल को रद्द नहीं करता, हमारी हैसियत और औकात को न देख, हमारे अल्फाज की, हमारे गुनाहों की, हमारी ज़ात की कम हैसियती को न देख, जिनको वास्ता बना रहे हैं उनकी आज़मत का तुझे वास्ता है परवरदिगार। बेहक ज़हरा व अबीहा व बालहा व बनीहा, वो एक सवाल जो अब हम तुझसे चाहते हैं कि तू रद्द न करे, बारे लहा इमाम के ज़हूर में तअजील फरमा, हम सब को इमाम के अमान और अंसार में शुमार होने की तौफीक इनायत फरमा। हज़रत के ज़ुहूर के ज़रिए से बारे इलाहा ज़ुल्म इस्तिब्दाद और इस्तिकबार के तमाम निज़ाम को दुनिया से नीस्त नाबूद फरमा। जहाँ जहाँ उलमा मराजे इज़ाम हैं, उलमाए हक़ हैं बारे इलाहा, उन सब को अपने हिफ्ज़ अमान में रख। जहाँ जहाँ मोमिनीन बातिल से बरसर पैकार हैं, बिलखुसूस गज़ा और फ़िलिस्तीन के मुसलमानों को बारे इलाहा नुसरत व कामयाबी इनायत फरमा। अमरीका, इसराइल और जितने ज़ालिमीन जहान हैं बारे इलाहा, उन सब को नीस्त नाबूद फरमा। मुनाफिकीन को नीस्त नाबूद फरमा। दीन दुश्मन, इस्लाम दुश्मन क़ुव्वतों को, पाकिस्तान दुश्मन क़ुव्वतों को नीस्त नाबूद फरमा। तमाम मोमिनीन को अपने हिफ्ज़ अमान में रख, उनकी परेशानियों को दूर फरमा, मुश्किलात को आसान फरमा, बीमारों को सेहत कामिल आजिल इनायत फरमा। बिलखुसूस 5 माह का कोई बच्चा अली रज़ा बीमार है और सैयद सफदर हसन नकवी साहब फालिज और आरज़ कल्ब में मुब्तला हैं, बेहक ज़हरा व अबीहा व बालहा व बनीहा, बारे इलाहा इन तमाम मरीज़ों को शिफाए कामिल आजल इनायत फरमा। हम सब को इमाम के आवान व अंसार में शुमार होने की तौफीक इनायत फरमा। हमारे मरहूमीन की मगफ़रत फरमा। ہمارے مرحومین و بالخصوص شہداء کو جوار سید الشہداء میں جگہ عنایت فرما. یہاں پر ایک انتظام کیا گیا ہے صدقہ امام زمان عجل اللہ تعالیٰ فرجہ شریف کے حوالے سے. یہ خود امام سے رابطے کا ایک ذریعہ ہے, اس کو اپنی زندگیوں میں عام طور پر بھی جاری رکھا کریں. اللہ ہماری قیمتوں کو نہیں دیکھتا, نوٹ کا سائز نہیں دیکھتا, یہ نہیں دیکھتا کہ ہم نکال کے آ رہے ہیں, نہ یہ نوٹ اللہ تک پہنچتے ہیں, نہ یہ سامان, نہ یہ گوشت اور پوست اللہ تک پہنچتا, یہ نہیں پہنچتا, ہمارا خلوص ہوتا ہے. لہٰذا یہ گنجائش اس نے دی ہوئی ہے, جب بھی صدقہ نکالیں تو نیت میں کئی لوگوں کو شامل کریں, لیکن سر فہرست امام زمان رجل اللہ تعالیٰ فرج و شریف کو, اور خصوصاً آج کی شب جو ہدیہ ہم امام کو دے سکتے ہیں ان میں سے ایک ہدیہ یہ بھی ہے کہ ہم کوشش کریں کہ جو امام ہمیں عبودیت کی منزل پر پہنچانے آیا ہے, عابد کی بیس بنیاد اپنے آقا کی نافرمانی نہ کرنا ہے. اگر عابد کام کا نہ بھی ہو مسئلہ نہیں ہوتا, نافرمان نہیں ہونا چاہیے. اگر ہم امام کو کوئی بہترین تحفہ آج کی شب میں حضرت کی ولادت کے عنوان سے دے سکتے ہیں, اپنے اندر عبودیت کی کوئی ایک کیفیت پیدا کرنے کے اعتبار سے ہے. یہ عبودیت کی کوئی ایک کیفیت ہم کیسے پیدا کر سکتے ہیں کہ امام کے ساتھ وعدہ کریں کہ مولا آج کی شب میں کوئی ایک نافرمانی, کوئی ایک گناہ آپ کی خاطر ترک کرنے کی کوشش کروں گا, اور وعدہ کریں. اور پھر یہ ذہن میں رکھیں کہ یہ ضروری نہیں ہے کہ آج آپ وعدہ کر کے اٹھیں گے تو چھوٹ جائے گا, لیکن اگر کوشش جاری رکھیں گے تو انشاءاللہ انشاءاللہ آج نہیں کل نہیں ایک نہیں دو مہینے تین مہینے جب بھی موقع میسر ہوا انشاءاللہ وہ گناہ آپ کے اندر سے ضرور ختم ہوگا. اور جس دن وہ گناہ ختم ہو گیا سمجھ لیں کہ آپ کا گفٹ امام تک پہنچ گیا. اسی طرح سے امام کے نام کا صدقہ یہ آپ کی رسم برکت کے علاوہ ایک نو کا رابطہ بھی ہے, اس کو بھی ذہن میں رکھیے گا. اپنے تمام مرحومین کے لیے, شہدائے ملت اسلامیہ کے لیے ایک مرتبہ سورہ فاتحہ پڑھ کر اسال فرما دیجیے. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.